यो रेडियो नेपाल हो। अब बेन्जो सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्मेलनमा विज्ञसँग प्रधानमन्त्रीको संवाद। मानवीय जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको उपयोग गर्न सरकार लागि पर्ने प्रधानमन्त्रीको भनाई। अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा अमेरिकामा रहेका नेपालीहरूसँग छलफल। वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकोले त्यसमा सघाउन आग्रह। र इजरायलले इरान विरूद्ध गरेको हवाई आक्रमणपछि इरानको सम्भावित कदमलाई लिएर सर्वत्र चासो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनलाई सहज र सरल बनाउने काममा विज्ञान र प्रविधिको उपयोग गराउन सरकार लागि पर्ने बताउनु भएको छ। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आज विज्ञ संघको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि विज्ञान र प्रविधिको उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले विकासका लागि प्रविधिको प्रयोग महत्वपूर्ण भएकाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएको बताउनुभयो। उहाँले आर्टिफिशियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्ने र यसको दुरूपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानूनी प्रबन्धमा जानुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले एसएमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउन र यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेशनको हब कसरी बनाउन सकिन्छ भन्नेमा सरकारले ध्यान दिएको पनि बताउनुभयो। उहाँले आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनु भएको छ। गैरावासीय नेपाली दिवस र गैरावासीय नेपाल संघ एनआरएनएको वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरणको प्रयोग बढ़दो भएकाले सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो।
आर्थिक हिसाबले पनि नेपाली समुदाय त्यति धेरै कमजोर हिजोको जस्तो अलिक छैन। अर्को, नेपालमा विकासका लागि पूर्वाधारहरू बनेका छन्, बाटाघाटा बनेका छन्, हवाई मैदानहरू बनेका छन्। केही केही जटिलताहरू होलान्, ती जटिलताहरूलाई हामी समाधान गर्नेछौँ र विकास गर्न सकिन्छ। अहिले साँच्चै यथार्थमा दुर्गम भनेको कुनै न जिल्ला रह्यो न कुनै भूभाग रह्यो। अब विकासका लागि हामीले कनेक्टिभिटीका हिसाबले सुगम बनाएका छौँ, त्यसो भएर विकास गर्न सकिन्छ। तर शर्त के हो भने हामी एकजुट हुनु पर्यो, देशका लागि काम गर्नु पर्यो, समुदायका लागि काम गर्नु पर्यो, एकताबद्ध भएर।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट गैरावासीय नेपाली संघलाई कुनै हस्तक्षेप नहुने र सकेको सहयोग गर्ने भन्दै स्वतन्त्र रूपमा काम गर्न आग्रह समेत गर्नुभयो। गैरावासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र राजनीतिक टक अफ वार नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कन्जुस्याई नगर्ने पनि स्पष्ट पार्नुभयो। गृहमन्त्री रमेश लेखकले गैरावासीय नेपालीहरूको अनुभव र शिक्षा नेपालका लागि उपयोगी रहेको बताउनुभयो। उहाँले गैरावासीय नेपालीहरू नेपालका अवैतनिक राजदूत भएको र उनीहरूले नेपालको आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै त्यसका लागि वातावरण बनाउन सरकार लाग्ने बताउनुभयो। गैरावासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानून संशोधनको तयारीमा रहेको पनि गृहमन्त्री लेखकले बताउनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको राजनैतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कंग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहनुभएका मन्त्री पौडेलले त्यहाँ स्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गर्नुभएको हो। साथै उहाँले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्रीले सहभागीका जिज्ञासाको जवाब दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पूँजी आवश्यक परेकाले गैरावासीय नेपालीको सहयोग आवश्यक भएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङ डिङलाई सम्मान गर्नुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य सम्बन्धी 16 देशका वैज्ञानिकको सहभागितामा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले आज उहाँलाई अभिनन्दन गर्नुभएको हो। उक्त गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधानका उपायका साथै पर्यटन प्रवर्धनका विषयमा छलफल भएको थियो। वैज्ञानिक विङ डिङले 470 भन्दा धेरै अनुसन्धानमूलक लेख लेख्नु भएको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो। पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गर्ने वैज्ञानिक विङ डिङलाई नेपालमा स्वागत गर्नु दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जानु हो उहाँले भन्नुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनु भएको छ। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज काठमाडौँमा आयोजना गरेको फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय विषय कार्यशालामा प्रधान न्यायाधीश राउतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्न सके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरूरी रहेको पनि औल्याउनुभयो। महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धानका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरूको ध्यानाकर्षण गराउनुभयो। उहाँले कुनै पनि अपराधको अनुसन्धानमा बयानले मात्रै नपुग्नेमा जोड़ दिँदै उहाँले वस्तुनिष्ठ तथ्य, फिंगर प्रिन्ट वा त्यस्तै प्रमाण जरूरी हुने बताउनुभयो। सहकारी ठगी संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछिको अवस्थाबारे छलफल गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा साथै प्रदेशका पार्टी सभापति सदस्य रहने गरी आन्दोलन सञ्चालन मूल समिति गठन गरेको हो। समितिले सभापति लामिछानेलाई तत्काल रिहाई गर्न सरकारलाई दबाव दिन आन्दोलन कार्यक्रम सञ्चालन गर्ने सो पार्टीले जनाएको छ। त्यसै गरी बैठकले राजनैतिक संवादका लागि उपसभापति सोडिम वाग्लेको संयोजकत्वमा संवाद समिति पनि निर्माण गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गको रूपमा लिइने मुन्दुम क्षेत्रमा पछिल्लो समय पर्यटकको आवागमन बढ़दै गएको छ। नेपाल सरकारको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुन थालेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
नेपाल सरकारको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुद्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुन थालेको छ। यहाँ आउने पर्यटकलाई सहजता थप्नको लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाको विषयमा जानकारी लिने उद्देश्यले स्थलगत रूपमा अनुगमन गरिएको टेम्केमयु गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
यसको उद्देश्य चाहिँ यो पदमार्गलाई प्रबन्धन गर्नको निमित्त यसको चाहिँ कमी कमजोरीहरू कहाँ कहाँ छ यसलाई सबै तर्फबाट अहिले चाहिँ राज्य लागिरहेको अवस्था छ। केन्द्र सरकारले 100 गन्तव्यको सूचीमा
यो पदमार्गको 2351 मिटर उचाइमा रहेको चखिया भन्ज्याङदेखि भोजपुरको सबैभन्दा अग्लो 4153 मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो। टेम्केमयु गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो।
हाम्रो गाउँपालिकामा मुन्दुम पदमार्गको अधिकांश भूभाग बस्छ, जहाँ चाहिँ धार्मिक स्थल र धेरै प्राकृतिक सम्पदाहरू छ। मुन्दुम पदमार्गहरू संरक्षण गर्नुपर्ने, धार्मिक स्थलहरू, पर्यटकीय स्थलहरू, प्राकृतिक सम्पदाहरू संरक्षण गर्नुपर्ने, आवश्यक मात्रामा हामीले खानेपानीको व्यवस्था, टोयलेटको व्यवस्था, विश्राम स्थलहरू यो सबै बनाउनका लागि यसपालि हाम्रो तयारी भइरहेको छ।
मुन्दुम पदमार्गमा आउने पर्यटकहरूलाई लक्षित गरेर चखेयामा पर्यटन सूचना केन्द्र समेत निर्माण गरिएको छ। यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कार्तिक र मंगिर महिनामा पर्यटक आउने स्थानीयवासीको भनाइ छ। वर्षेनी यो पदमार्गमा भ्रमण गर्नेहरूको संख्या बढ्दै गएको टेम्पेमुई गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष पुनप्रसाद राईले बताउनुभयो।
मुख्य उद्देश्य उद्देश्य भनेको मुद्दुम पदमार्गलाई प्रमोसन गर्नु थियो। यो पदमार्गमा चाहिँ एकचोटि सबैले हिँड्नु पर्ने पदमार्ग रहेछ।
किरात राईहरूको संस्कार संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको मुन्दुम संस्कारबाट राखिएको हो। यो पदमार्गबाट दुई दर्जन भरि सुन्दर हिमशृङ्खला एकसाथ हेर्न सकिन्छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा आएको यस वर्षकै सबैभन्दा ठूलो आँधी ट्रामीमा परिमृत्यु हुनेको संख्या 100 नाघेको छ। यही अक्टोबर 24 फिलिपिन्समा आएको उक्त आँधीले 5,00,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका अधिकारीहरूले बताएका छन्। आँधीबाट हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ। इजरायलले हिजो इरानमाथि गरेको हवाई आक्रमणपछि इरानको प्रत्युत्तरलाई लिएर सर्वत्र चासो देखिएको छ। अक्टोबर 1 इजरायल विरूद्ध इरानले 100 क्षेपास्त्रहरू प्रहार गरेको बदला इजरायलले अहिले आएर लिएको छ। 20 भन्दा बढ़ी इरानी सैनिक केन्द्रहरूमा इजरायलले गरेको आक्रमणमा 4 इरानी सैनिक मारिएका छन्। अब इरान सामु फेरि इजरायलमाथि जवाफी आक्रमण गर्ने वा आफूलाई कमजोर देखाउँदै सहेर बस्ने विकल्प मात्र बाँकी रहेको समाचारदाताहरूले बताएका छन्। इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति इजरायलमाथि फेरि आक्रमण गर्ने आफ्नो अधिकार सुरक्षित रहे पनि क्षेत्रीय शान्ति र सुरक्षा प्रतिको आफ्नो जिम्मेवारीलाई पनि व्यवस्था नगरिने बताइएको छ। अब खेलकुद। अमेरिका र स्कटल्याण्ड विरूद्ध हुने आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित कुमार पौडेलको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीका अन्य खेलाड़ीमा अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलशन झा र रिजन ढकाल रहेका छन्। देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ। लीग 2 नेपालले अमेरिका र स्कटल्याण्डसँग 2-2 खेल खेल्नेछ। नेपालले पहिलो खेल आज राति 9:15 घरेलु टोली अमेरिकासँग खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्मेलनमा विज्ञसँग प्रधानमन्त्रीको संवाद। मानवीय जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको उपयोग गर्न सरकार लागि पर्ने प्रधानमन्त्रीको भनाई। अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा अमेरिकामा रहेका नेपालीहरूसँग छलफल। वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकोले त्यसमा सघाउन आग्रह। र इजरायलले इरान विरूद्ध गरेको हवाई आक्रमणपछि इरानको सम्भावित कदमलाई लिएर सर्वत्र चासो। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।